मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये तो उन बाबे की बाताले सचार जीवन होने ने हूँ स्वगाम जाना लाए
नमस्कार श्रोतावर्ग, बाइबलले भन्दछ धन्य तिनीहरू जसले वचन पढ्दछ सुन्दछ र त्यसमा लेखिएका कुराहरू पालन गर्दछ। परमेश्वर चाहनुहुन्छ हामीहरू केवल वचन पढ्ने र सुन्ने मात्र होइन तर व्यवहारिकताको जीवनमा लागू गरेर आत्मिकतामा बढिरहौँ। यो विचारलाई नै मनमा राखेर आउनुहोस् वचन अध्ययनतिर लागौँ।
मित्र, प्रभु येशूको मधुर नाममा तपाईँ सबैलाई यस वचन अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। अघिल्लो दिनमा हामीले मत्ती 24 अध्यायको पद 1-14 सम्मबाट वचन देखिरहेका थियौँ। पद 1 र 2 देख्यौँ यरुसलेमको विध्वंसको अगमबाडी, पद 3 चेलाहरूको 3 महान प्रश्नहरू, पद 4-8 ख्रिस्टको दोस्रो आगमनको चिन्हहरू, अनि पद 9-14 चाहिँ इसरायलको कष्टको अवधिमा 8 चिन्हहरू। आज हामी 24 अध्यायको पद 15 हेर्दै अगाडि बढ्नेछौँ। यहाँ पहिलो कुरा हामी देख्छौँ, दुःख र कष्टसहित महाक्लेश। अहिले येशूले त्यो चिन्ह दिनुहुन्छ जुनले यस अवधिको पहिचान गर्दछ। पद 15 भनिएको छ, यसकारण जब तिमीहरूले दानियल अगमवक्ताबाट बोलिएको उजाड गर्ने घृणित कुरा पवित्र स्थानमा खडा भएको देखाउला, पढ्नेले बुझोस्। उजाड गर्ने घृणित कुरा के हो? दानियलले हामीलाई ती 2 बताउँछ। तिनीहरूमध्ये एक जना चाहिँ अन्तिकस इपिफेनेस आरामी शासक थिए, जसले यरुसलेममा आएर चढाई गरी विध्वंस गरेका थिए। दानियल 11:31 हामी पढ्छौँ, तिनले पठाएका सैन्य दलले पवित्र स्थानहरू र किल्लाहरू बिटुलो पार्नेछन् र नित्यको बलिदान रोक्नेछन् औ त्यहाँ तिनीहरूले नाश गर्ने घृणित वस्तुलाई स्थापना गर्नेछन्। इतिहासले बताउँछ कि अन्तिकोस इपिफानेस 170 ख्रिस्टपूर्वमा यरुसलेमको विरुद्ध आएथे। त्यस समयमा करिब 100,000 यहुदीहरू मारिए। उसले मन्दिरमा गरिने नित्य बलिदान रोके र वेदीमाथि सुँगुरको रगत चढाए, जुन यहुदीहरूको निम्ति अपवित्र कुरा थियो, र त्यस मन्दिर र भित्रको पवित्र स्थानमा पूजा गर्न जुपिटरको मूर्ति राखे। तापनि निसन्देह हाम्रो प्रभुले दोस्रो उजाड गर्ने घृणित कुराको बारेमा बोलिरहनु भएको छ, जुनको बारेमा दानियल 12:11 उल्लेख छ। अनि म विश्वास गर्छु त्यो चाहिँ ख्रिस्ट विरोधीको मूर्ति हुनेछ जुन मन्दिरमा राखिनेछ। क्लेश अवधिमा मन्दिर पुनर्निर्माण गरिनेछ र इसरायल राष्ट्र पलिस्तिनमा पूर्ण रूपमा फर्कनेछन्। यो स्पष्ट छ कि हाम्रो प्रभुले मण्डलीको वा चर्चको बारेमा बोलिरहनु भएको छैन, किनभने चर्चसँग पवित्र स्थान छैन। यो चाहिँ खालि हाम्रो जानकारीको लागि दिइएको छ। म कति पनि उजाड गर्ने घृणित कुराको हेरिरहेको छुइनँ। यदि मैले बाटोमा भेटे पनि त्यसलाई जान्ने छुइनँ, तर आखिरी दिनका मानिसहरूले यसको लागि हेरिरहेका हुनेछन्, किनभने त्यो चाहिँ तिनीहरू महाक्लेश दिनमा रहेछन् भन्ने प्रमाण हो। बरु हामी विश्वासीलाई चाहिँ तितस 2:13 यो भनिएको छ, त्यस उज्जवल आशा र हाम्रा महान परमेश्वर उद्धारकर्ता येशू ख्रीष्टको महिमाको आगमनको बाटो हेर। हाम्रा प्रभु भन्नुहुन्छ, पढ्नेले बुझोस्, जुनको अर्थ त्यस समयमा हुने मानिसहरूले बुझ्नेछन्। जबकि यदि तपाईँ र म सत्य परमेश्वरका जन हुँ भने त्यहाँ निश्चय नै हुने छैनौँ। उहाँले हामीलाई धेरै विवरणहरू दिनुभएको छैन। अहिले हामीलाई अर्को समयको शब्द दिएको छ, त्यो हो जब उजाड पार्ने घृणित कुराले स्थान लिनेछ। तब पद 16 हेर्नुहोस्, यहाँ भनेको छ, तब यहुदियामा हुनेहरू पहाडतिर भागुन्। तपाईँ र म यहुदीका पहाडहरूमा भाग्ने आशा गर्दैनौँ। अनि यो अगमबाडी विश्वको अर्को राष्ट्रसँग सम्बन्ध छैन, यो खालि यहुदीमा हुने मानिसहरूको निम्ति हो। पद 17 भनिएको छ, कौशीमा हुनेहरू आफ्ना घरमा भएका केही निकाल्नलाई तल नझरुन्। यो चाहिँ घरमा हुनेहरूको लागि हो, अनि तपाईँ र मेरो निम्ति लागि होइन। यो त्यहाँ भएका व्यक्तिहरूको निम्ति मात्र। पद 18 भनिएको छ, खेतबारीमा हुने आफ्नो खास्टो लिनलाई फर्किनहुन्। यसले चाहिँ खेती किसानमा संलग्न हुने व्यक्तिहरूको सङ्केत गर्दछ। यदि एक किसान खेतबारीमा बिहानै जाँदा आफूसित खास्टो लान भुल्छ, तर जब एकासी यो कुराले स्थान लिएको सुन्छ, तिनी घरमा खास्टो लिन आउन पर्दैन, बरु भाग्न आरम्भ गर्नुपर्छ। पद 19 भनिएको छ, तर हाय ती दिनमा गर्भवती र दुध खुवाउनेहरू, यसले आमाहरूको लागि र साना बालकहरूको लागि उहाँको प्रभुको महान ख्याल र वास्ताको प्रकट गर्दछ। यो नै एक समय हुनेछ कि कसैले बच्चा पैदा नगरोस्। यो विश्वास गरिन्दछ कि त्यस बेला अर्थात् महाक्लेश आरम्भमा त्यहाँ महान जनसङ्ख्या वृद्धिले स्थान लिनेछ। आज पनि पृथ्वी जनसङ्ख्याले भरिएको छ। हुनसक्छ यो अर्को प्रमाण हो कि युगको अन्ततिर हामी बढिरहेका छौँ। पद 20 भनिएको छ, तिमीहरूको भगाई हिउँदमा कि विश्रामको दिनमा नपरोस् भनी प्रार्थना गर। फेरि यो कुराको ध्यान दिनुहोस् कि यी व्यक्ति विश्राम दिन मान्ने व्यक्तिहरू हुन्। यो अर्को प्रमाण हो कि येशु सिधै यहुदीहरूसँग बात गरिरहनु भएको छ, चर्चसँग होइन। पद 21 भनेको छ, किनकि त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ जो जगतको सुरुदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिले हुनेछ। मित्र, यो महाक्लेश युग त्यति डरलाग्दो भयानक हुनेछ जस्तो कि संसारमा कहिले भएथ्यो न कहिले हुनेछ। पद 22 भनिएको छ, औ ती दिन नघटाएको भए कोही देहधारी बाँच्न सक्ने थिएन, तर चुनिएकाहरूका निम्ति ती दिन घटाइनेछ। हामी प्रकाशको पुस्तकमा पढ्छौँ कि क्लेश अवधिमा पृथ्वीको जनसङ्ख्याको एक तिहाई नष्ट गरिनेछ, अर्कोपल्ट जनसङ्ख्याको एक चौथाइ नष्ट गरिनेछ। यो पूर्ण रूपमा अद्वितीय छ। प्रकाश 6 अध्यायमा हामी देख्छौँ, युद्धको रातो घोडा अनि कालको कालो घोडा र त्यसपछि पहेँलो मृत्युको घोडा त्यस समयमा सवार गरिनेछ र पृथ्वीको जनसङ्ख्या नष्ट गरिनेछ। त्यो समय भयानक देखिन्थ्यो, मानौ कोही रहने छैन। तर सान्त्वनाको कुरा यो छ, तर चुनिएकाहरूका निम्ति ती दिन घटाइनेछ। परमेश्वर सबै मानिसहरूलाई नष्ट हुन र त्यहाँबाट खत्तम हुन दिनुहुन्न। त्यही नै कारण त्यहाँ छोटो अवधि हुनेछ। येशूले फेरि आफ्ना दोस्रो आगमनको बारेमा निश्चय दिनुहुन्छ। अहिले हामी त्यहाँ आउँछौँ जुन उहाँको आगमनको चिन्ह हुनेछ। पद 23-25 भनिएको छ, त्यस बेला तिमीहरूलाई कसैले हेर ख्रिस्ट यहाँ छन् कि त्यहाँ छन् भन्यो भने विश्वास नगर, किनकि झुट्टा ख्रिस्टहरू र झुट्टा अगमवक्ताहरू खडा हुनेछन्, अब हुन सके चुनेकाहरूलाई पनि भ्रममा पार्नलाई ठुला ठुला चिन्हहरू र आश्चर्यका कामहरू देखाउनेछन्। हेर, मैले तिमीहरूलाई अघिबाटै भनिदिएको छु। पहिलो कुरा हुनेछ झुटा ख्रिष्ट झुटा अगमवक्ताहरू आउने र ठुल्ठुला आश्चर्य कर्म गर्नेछन्। अनि आश्चर्य कर्म शैतानको शक्तिद्वारा पनि सम्भव छ र ख्रिष्ट विरोधी त्यस शैतानको शक्तिमा त्यो आश्चर्य कर्म गर्नेछ। हुन सके चुनेकाहरूलाई पनि भ्रममा पार्नेछ। अनि यहाँ उल्लेखित चुनेकाहरू चाहिँ इसरायल राष्ट्र हो, किनभने प्रभुले अनुच्छेदमा विशेष गरेर इसरायल राष्ट्रको निम्ति बोलिरहनु भएको छ। पद 26 र 27 भनिएको छ, तिनीहरूले तिमीहरूलाई हेर उनी वनमा छन् भनी भन्छन् भने निस्केर नजाऊ, हेर उनी भित्रका कोठारमा छन् भने पनि नपत्याऊ, किनकि जसरी बिजुली पूर्वबाट चम्कँदा पश्चिमसम्म देखिन्छ उसरी नै मानिसको पुत्रको आगमन पनि हुनेछ। जब उहाँ आउनुहुन्छ त्यहाँ उहाँको घोषणा गर्न बप्तिस्मा दिने युहन्ना हुने छैन, तर जब उहाँ आउनुहुन्छ सारा संसारले जान्नेछ। अनि यो जसरी बिजुली चम्कँदा सबैले देख्छ त्यसरी उहाँलाई देख्नेछ। मित्र, कसैलाई उहाँको आगमनको बारेमा घोषणा गर्न आवश्यक छैन। जब हाम्रा प्रभु दोस्रो पल्ट आफ्ना राज्य पृथ्वीमा स्थापन गर्न आउनुहुनेछ, हरेकले जान्नेछ कि उहाँ आइरहनु भएको छ। तर उही समयमा याद राखौँ कि उहाँको दोस्रो आगमन खास गरी स्वर्गीय यात्रामा चर्चलाई वा मण्डलीलाई वा विश्वासीलाई उठाइ लान होइन, यो चाहिँ आफ्ना राज्य स्थापना गर्नलाई हो। पद 28 भनिएको छ, जहाँ सिनो हुन्छ त्यहाँ गिद्धहरू पनि जम्मा हुन्छन्। यो पद चाहिँ बुझ्नलाई कठिन पद हो। उहाँले बिजुलीको चमक झैँ स्वर्गीयबाट आफ्नो आगमनको बारेमा कुरा गरिसक्नु भएपछि सिनो खाने चरा गिद्धको बारेमा कुरा गर्नुहुन्छ, जुन अनौठो जस्तो लाग्छ। तर म विश्वास गर्छु कि यो चाहिँ दण्डमा ख्रिष्टको आगमनको बताउँछ, किनभने प्रकाश 19 हामीलाई भन्दछ, हरेक चराहरू सबै मिलेर ठुलो भोजको लागि आउन निम्तो जाँदछ। त्यो चाहिँ प्रकाश 19:17-19 देख्छौँ। कुरा के हो भने ख्रिस्ट जब दोस्रो पल्ट आउनु हुँदा इसरायलको विरुद्धमा र आफ्नो विरुद्धमा उठ्ने शत्रुहरूलाई नाश पार्नुहुनेछ। अनि त्यहाँ लासहरू पहाड जस्तै थुप्रिने छन् र त्यो खान ती चराहरूलाई निम्तो जान्छ। सिनो खाने गिद्ध चाहिँ ईश्वरीय दण्डको एजेन्ट देखिन्छ। जब प्रभु दोस्रो पल्ट आउनुहुन्छ उहाँ दण्डमा आउनुहुन्छ। पद 29 भनेको छ, तर ती संकष्टका दिनको तुरन्त पछि सूर्य अन्ध्यारो हुनेछ र जुनले आफ्नो चमक दिने छैन र ताराहरू आकाशबाट खस्ने छन् तथा स्वर्गका शक्तिहरू डगमगाउने छन्। यो कुरा याद राख्नुहोस् कि यो चाहिँ ती दिनहरूको क्लेश पछि तुरुन्तै हुनेछ। यो मेरो बुझाइ हो कि यो सबै ख्रिस्टको दोस्रो आगमनमा स्थान लिनेछ। पद 30 भनिएको छ, औ तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, औ पृथ्वीका सब जातिहरू विलाप गर्नेछन् र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठुलो महिमासहित आउँदै गरेका देख्नेछन्। मित्र, यो पृथ्वीमा आफ्नो राज्य स्थापना गर्न उहाँको यो दोस्रो आगमन हो। पद 31 भनिएको छ, औ उसले आफ्ना स्वर्गीयदूतहरूलाई तुरैको ठुलो आवाजको साथमा पठाउनेछ र तिनीहरूले आकाशका एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई जम्मा गर्नेछन्। यस पदमा उल्लेखित चुनिएकाहरू अझै इसरायल राष्ट्र हो। यसपछि निम्न पदमा देख्छौँ नेभारको रुख चिन्हको रूपमा दृष्टान्त। पद 32-33 भनिएको छ, तर नेभारको रुखबाट एउटा उपमा सिक, जब त्यसको हाँगा कमलो भएर पातहरू पलाउँछ तब ग्रीष्म ऋतु आएछ भनी थाहा पाउँछौ। त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ तब उहाँ नजिकै ढोकाहरूमै छ भनी जान। यस नेभारको रुखले इसरायल राष्ट्रको संकेत गर्दछ। उदाहरणको लागि 24:8 होसे 9:10 पाउँछौँ, र त्यस मुलुकमा थुप्रै नेभाराका रुखहरू पाइँदछ। मित्र, नेभाराका रुख र दागको रुखहरूले त्यस मुलुकको पहिचान गर्दछ। म विश्वास गर्छु कि हाम्रा प्रभु त्यस मुलुकको एक प्रतीकको रूपमा प्रयोग गरिरहनु भएको छ। पद 34 भनिएको छ, म तिमीहरूलाई साँच्चै भन्दछु कि यो पुस्ता बिति नजाँदै यी सब कुराहरू पुरा भइजानेछ। यसले यो उल्लेख गर्दछ कि त्यस समयमा पृथ्वीमा रहने अन्तिम पुस्ताको समयमै यी कुराहरूले स्थान लिनेछ वा यी कुराहरू पुरा हुनेछ। पद 35 भनिएको छ, स्वर्ग र पृथ्वी बितेर जानेछ तर मेरो वचन चाहिँ बितेर जाने छैन। उहाँ भन्नुहुन्छ, मैले भनेको कुरालाई खाली विचार गर, किनभने स्वर्ग र पृथ्वी बितेर जानेछ तर मेरो वचन चाहिँ बितेर जाने छैन। प्रकाश 21 अध्यायको एक पदले भन्छ कि नयाँ स्वर्ग र नयाँ पृथ्वी त्यहाँ हुनेछ, तर उहाँ आफ्नो वचन बदल्नुहुन्न, यो युगौँ युगसम्म रहिरहन्छ। पद 36 भनिएको छ, तर त्यस दिन र घडीको विषयमा कसैले जान्दैन, न त स्वर्गका दूतहरूले न पुत्रले तर पिताले मात्र। यद्यपि नजिक आइरहेको भए तापनि तिनीहरू जान्दैनन्, न त तिनीहरूले दिन र समयको जान्नेछन्। उहाँले नुहको नमुना प्रयोग गर्नुहुन्छ। ख्रिस्ट त्यस्तो दिनमा आउनुहुनेछ जुन नुहको दिनहरू जस्तै हुनेछ। पद 38 र 39 भन्नुहुन्छ, किनकि जसरी जल प्रलयका अगाडिका दिनमा नुह जहाजमा नपसेका दिनसम्म मानिसहरू खाइरहेका र पिइरहेका र विवाहवारी गरिरहेका थिए, औ जल प्रलय आएर सबलाई स्वतै नलगुन्जेल तिनीहरूले थाहै पाएनथे, उसै गरी मानिसको पुत्रको आगमन पनि हुनेछ। अहिले नुहको दिनहरू अति नै घृणित भ्रष्ट अनैतिकताद्वारा चरित्र चित्रण गरिएको छ। उत्पत्ति 6:5 पदले भन्छ कि तिनीहरूका हृदयको जुनसुकै विचार र भावना पनि निरन्तर खराबै मात्र भएको प्रभुले देख्नुभयो। अनि हाम्रा प्रभुले भन्नुहुन्छ कि उहाँको आगमन नुहको दिनहरू जस्तै त्यस्तो दिनमा हुनेछ, र उहाँ उल्लेख गर्नुहुन्छ कि मानिसहरू खाइरहेका र पिइरहेका र बिहेबारी गरिरहेका थिए, तिनीहरू त्यस्तो जीवन यापन गरिरहेका थिए मानौ परमेश्वर अस्तित्वमा हुनु नै हुन्न। तिनीहरू सांसारिक कुराहरूमा मोज मजामा व्यस्त थिए। तिनीहरूले विश्वास गर्दैनथे कि उहाँ तिनीहरूलाई दण्ड दिनुहुनेछ, यद्यपि तिनीहरूले नुहबाट यो सन्देश सुनेथे। 39 पदमा भनिएको छ, औ जल प्रलय आएर सबलाई स्वतै नलगुन्जेल तिनीहरूले थाहै पाए नथे, उसै गरी मानिसको पुत्रको आगमन पनि हुनेछ। पद 40 र 41 भनिएको छ, त्यस बेला दुईजना खेतबारीमा हुनेछन्, एकजना लगिन्छ अर्को छोडिन्छ। दुई स्त्रीहरू जाँतो पितिरहेका हुनेछन्, एकजना लगिन्छ अर्को छोडिन्छ। सायद कसैले मलाई यस पोइन्टमा यो प्रश्न गर्ला, प्रचारक, यो 24 अध्यायमा प्रभु येशूको जैतुन पर्वतको प्रवचनमा चर्च र स्वर्गमा उठाइ लगिने कुराको उल्लेख छैन भने तपाईँले भन्नुभयो, तर तिनीहरू यहाँ छन् त, एकजना छोडिन्छ अर्को उठाइ लगिन्छ। मेरो मित्र, उहाँ अझै स्वर्गको यात्रामा उठाइ लगिने कुराको बारेमा कुरा गरिरहनु भएको छैन। तपाईँलाई के थाहा छ कि हाम्रो प्रभु कसको बारेमा कुरा गरिरहनु भएको छ? जस्तो नुहको दिनमा भए थियो, नुहको दिनमा कसलाई चाहिँ छोडिए? तिनीहरूले जल प्रलय आएर सबैलाई स्वतै नलगुन्जेल तिनीहरूले थाहै पाएन, तिनीहरू जल प्रलयमा नष्ट भए। यसले पृथ्वीबाट स्वर्गीय यात्रामा चर्च उठाइ लगिने कुराको संकेत गरिरहेको छैन, बरु यसले पृथ्वीबाट हटाइने दण्डद्वारा ती व्यक्तिहरूको तस्विर दिँदछ जो हजार वर्षीय राज्यमा प्रवेश गर्नेछन्। पद 42 भनिएको छ, त्यसकारण जाग रहौ, किनकि कुन दिन तिमीहरूका प्रभु आउँछन् सो तिमीहरूले जान्दैनौ। जाग रह, यो चाहिँ महत्वपूर्ण कथन हो, र यससँग अहिले परमेश्वरको जनले स्वर्गीय यात्रामा उठाइ लगिने समयको लागि प्रतीक्षामा जाग रहने कामबाट केही भिन्न अर्थ छ। आज हामीसँग सान्त्वनाको आशा छ, त्यस भविष्यको दिनमा यो चाहिँ डर र निराशितको जागर हार्ने काम हुँदछ भने आज हामी उहाँको आगमनको लागि लालसा र प्रतीक्षा गर्नुपर्छ। त्यस भविष्यको दिनमा तिनीहरू उहाँको आगमनको लागि डर र निराशसहित जागर रहनेछन्। पद 43-45 भनिएको छ, तर यो जान कि घरको मालिकले चोर कुन पहरामा आउँछ भनी जानेको भए ऊ जागर रहने थियो र आफ्नो घर फोरिन दिन थिएन। यसकारण तिमीहरू पनि तयार रह, किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउँछ। तब विश्वास र बुद्धिमान दास को हो? उही हो जसलाई त्यसको मालिकले ठिक ठिक समयमा खान दियोस् भनेर आफ्नो परिवारमाथि खटाएको हुन्छ। यहाँ हामी प्रभुले यो 24 अध्यायको बाँकी पदहरूमा के गरिरहनु भएको छ भने उहाँको आगमनको निम्ति र उहाँ आउनुहुँदा के हुनेछ त्यसको निम्ति मानिसको मनोवृत्तिको वा व्यवहार गर्ने तरिकाको स्पष्ट गर्न दृष्टान्त दिनुहुन्छ। आगे पद 46-51 भनिएको छ, 46-51, धन्य हो त्यो नोकर जसलाई त्यसको मालिकले आएर त्यसै गरिरहेको भेटाउनेछ। म तिमीहरूलाई साँच्चै भन्दछु, उसले त्यसलाई आफ्नो सारा सम्पत्तिमाथि नियुक्त गर्नेछ। तर त्यस दुष्ट नोकरले मेरा मालिक ब्यालो गर्छन् भनी मनमा ठानी आफ्ना साथी नोकरहरूलाई पिट्न र मतवालाहरूसित खान र पिउन लाग्यो भने त्यस नोकरको मालिक त्यसले आशा नगरेको दिन र नसम्झेको समयमा आइपुग्नेछ। औ उसले त्यसलाई टुक्रा टुक्रा पारी काट्नेछ र त्यसलाई कपटीहरूका भाग दिनेछ। त्यहाँ रुवावासी र दारकिटाई हुनेछ। यस दृष्टान्तले त्यस भविष्यको दिनमा केही मानिसहरूको मनोवृत्ति वा व्यवहार गर्ने तरिकाको प्रतिनिधित्व गर्दछ। तिनीहरू भन्नेछन्, प्रभुले आफ्नो आगमनको ढिलो गर्नुहुन्छ, त्यसकारण म आफ्नै इच्छा र अभिलाषमा जीवनयापन गर्नेछु। जब ख्रीष्ट फर्कनुहुन्छ उहाँले त्यस व्यक्तिलाई दण्ड दिनुहुनेछ। यो महान सिद्धान्त हो जुन हरेक युगको निम्ति लागू छ। तपाईँ र म त्यो सत्यताको ज्योतिमा हाम्रो जीवनयापन गर्नुपर्छ कि एक दिन हामी पनि ख्रीष्टको उपस्थितिमा उभिनेछौँ। यो कुरा ध्यान दिनुहोस् कि मैले ख्रीष्टको आगमनको ज्योतिमा यो कुरा भनिनँ, तर ख्रीष्टको उपस्थितिको ज्योतिमा भने। चाहे आजदेखि 100 वर्षपछि वा 1000 वर्षपछिबाट येशु आएको होस्, तपाईँ र म उहाँको उपस्थितिमा उभिनेछौँ। चाहे तपाईँ र म उद्धार पाएको व्यक्ति हौ या नहौँ, तपाईँ र मैले आफ्नो जीवनको लेखा दिनै पर्छ। यो देख्नलाई कि तपाईँ कस्तो किसिमको इनाम पाउनुहुनेछ। यदि तपाईँ उद्धार नपाएको जान हुनुहुन्छ भने तपाईँ त्यहाँ निन्दित र दण्डित हुन उभिनु पर्नेछ, अनि दण्ड चाहिँ अनन्त नरकीय मृत्यु। यदि तपाईँले उद्धार पाउनु भएको छ भने आफ्नो इनामको निम्ति उहाँको न्याय आसनको अगाडि उभिनु पर्छ, अनि इनाम चाहिँ आफ्नो जीवनमा उहाँको निम्ति गर्नुभएको काम र आफ्नो जीवन उहाँको इच्छा र आज्ञाकारितामा जिएको जीवनको आधारमा पाउनुहुनेछ। त्यसकारण हरेक व्यक्तिले त्यस वास्तविकताको ज्योतिमा जीवनयापन गर्नुपर्छ कि एक दिन तिनी प्रभुको उपस्थितिमा उभिनुपर्छ। यही नै यो 24 अध्याय येशूको जैतुन पहाडको प्रवचनमा महान विशेषता वा जोड हो। त्यसकारण यससँग तपाईँ र मेरो निम्ति पनि लागू छ। यद्यपि यो अर्थखुलाइ चाहिँ विशेष गरेर ती व्यक्तिहरूको निम्ति हो जो ख्रीष्ट राजाको रूपमा फर्की आउने समयमा हुनेछन्। प्रभु आफ्नो वचन अध्ययनद्वारा तपाईँ सबैलाई आशिष दिउन्।
प्रिय श्रोता, तपाईँको पत्र नै हाम्रो निम्ति उत्साहको कारण बन्दछ। यदि तपाईँहरू कुनै निराशा अथवा चिन्तामा परिरहनु भएको छ भने त्यतिकै नबस्नुहोस्। आज नै हामीलाई यस ठेगानामा पत्र लेख्नुहोस्। हामी तपाईँहरूको निम्ति प्रार्थना गरिदिनेछौँ।
हाम्रो ठेगाना नेपालमा यस प्रकार छ: मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपन्देही, लुम्बिनी, नेपाल।
फेरि एकपल्ट सुन्नुहोस्।
मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपन्देही, लुम्बिनी, नेपाल। अनि भारतमा मुक्तिको मार्ग विश्ववाणी,
जीपीओ बक्स नम्बर 87, सिलगढी 734401।
ठेगाना फेरि एकपल्ट सुन्नुहोला: मुक्तिको मार्ग
विश्ववाणी, जीपीओ बक्स नम्बर 87, सिलगढी 734401।
लौ त मित्र, आजलाई यही नै हामी बिदा चाहन्छौ। अर्को दिन यही समय अनि यही मित्रबेनमा भेट्नेछौ।
तबसम्मलाई नमस्कार।